यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। मुलुक र जनताको आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कंग्रेस प्रदेश संसदीय दलका नेता कमल बहादुर शाह नियुक्त। कर्णाली प्रदेशमा नेपाली कंग्रेसका 4 मन्त्री नियुक्त भएसँगै सरकारलाई पूर्णता। र बंगलादेशमा पुनः सरकार विरोधी प्रदर्शन शुरू, कम्तीमा 25 जनाको मृत्यु।
भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले परम्परागत रूपमा मनाउँदै आएको भोटो जात्रा अवलोकन गर्नुभएको छ। उहाँले ललितपुरको जावलाखेलमा आज अपरान्ह आयोजित कार्यक्रममा भोटो जात्रा अवलोकन गर्नुभएको हो। राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भोटो जात्रा अवलोकन गर्नुभयो। हरेक वर्ष राष्ट्र प्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्परा अनुसार आज राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइएको हो। सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभयो। उहाँले जीवित देवी कुमारीको दर्शन पनि गर्नुभयो। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई पुलचोकबाट गाबहाल मंगलबार टंगाल इटी टोल कुमारीपाटी मान भवन हुँदै जावलाखेल ल्याइएको 4 दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलन अनुसार भोटो देखाइएको हो। यससँगै यस वर्षको रथयात्रा सम्पन्न भएको छ। गत वैशाख 27 गते रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुलचोकमा रथारोहण गरेसँगै यो जात्रा शुरू भएको थियो। रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्र बहाल स्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि जात्रा प्रारम्भ भएको थियो। यो जात्रा काठमाण्डु उपत्यका सबैभन्दा प्रसिद्ध जात्रा मध्येको एक हो। जात्रा करिब 1600 वर्ष अघि शुरू भएको विश्वास गरिन्छ। भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी बुङमती पुर्याउनु पर्ने परम्परा रहेको गुठी संस्थानका प्रमुख वैकुण्ठ आचार्यले जानकारी गराउनुभयो। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कंग्रेस र नेकपा एमाले सहितको वर्तमान सत्ता समीकरणले अग्रगमन र समृद्धिका लागि संविधान संशोधन गराउने बताउनु भएको छ। नेकपा एमाले हालै मनोनित गरेका उपाध्यक्ष र केन्द्रीय सदस्यहरूको शपथ ग्रहणका लागि आज पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधन गरेर प्रतिगमन ल्याउन खोजेको भन्ने भ्रम फैलाउने कोशिश भएको उल्लेख गर्दै मुलुक र जनताको आवश्यकता बमोजिम संविधान संशोधनीय दस्तावेज भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेता कार्यकर्ताले जनताप्रति नरम तथा जवाफदेही भएर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले वैचारिक र सांगठनिक रूपमा मुलुकको नेतृत्व गर्ने हकदार पार्टी पनि एमाले नै भएको स्पष्ट गर्नुभयो। आजै नेकपा एमालेका अध्यक्ष ओलीले पार्टीमा मनोनित पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराउनुभयो। उहाँले उपाध्यक्ष गुरू बराल र अन्य 16 जना केन्द्रीय सदस्यलाई शपथ गराउनु भएको हो। नयाँ थपिएका 16 जना सहित अब एमालेमा 374 सदस्यीय केन्द्रीय कमिटी बनेको छ। गत साउन 17 गते बसेको सचिवालय बैठकले एक उपाध्यक्ष र 16 जना केन्द्रीय सदस्यलाई पार्टी विधानको अनुसार मनोनयन गरेको थियो। सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कमल बहादुर शाह नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजीर मियाले नेपालको संविधानको धारा 168 को उपधारा 2 बमोजिम नेपाली कंग्रेस प्रदेश संसदीय दलका नेता शाहलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। यसअघि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कंग्रेसका 18 र एमाले 11 गरी 29 जना प्रदेशसभा सदस्यको समर्थन सहित शाहले आजै प्रदेश प्रमुख समक्ष दावी पेश गर्नुभएको थियो। तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले साउन 18 गते राजीनामा दिएपछि प्रदेश प्रमुख मियाले दुई वा दुई दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई आज बेलुकी 5 बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको थियो। कर्णाली प्रदेशका नवनियुक्त 4 जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुखको कार्यालयमा वीरेन्द्रनगर सुर्खेतमा आयोजित समारोहमा मुख्यमन्त्री यामलाल कणेलको सिफारिशमा नेपाली कंग्रेसको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजय बुढाले पद तथा गोपनीयताको शपथ लिनुभयो। दार नेपाली कंग्रेसका तर्फबाट 4 मन्त्रीले शपथ ग्रहण गरेसँगै कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। यसैबीच कंग्रेस सरकारमा सहभागी भएपछि मुख्यमन्त्री कणेलले भोलि सोमबार संसदबाट विश्वासको मत लिनुहुनेछ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नेपालको शिक्षाको गुणस्तरका लागि आधारभूत तहबाटै शिक्षामा सुधार गर्नुपर्ने बताउनु भएको छ। प्रेस चौतारी कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री भट्टराईले आधारभूत तहमा राम्रो गर्न सके माध्यमिक शिक्षा परीक्षा एसईईमा नतिजा राम्रो आउने बताउनुभयो। मन्त्री भट्टराईले संसदीय समितिहरूमा छलफलमा रहेका ऐनहरूलाई छिटोभन्दा छिटो टुंगोमा पुर्याउन सहजीकरण गर्दै अघि बढ़ाएको र विद्यालय शिक्षा ऐन ल्याउने गृह कार्य भइरहेको उल्लेख गर्नुभयो। एकीकृत शिक्षा ऐन आवश्यक भएकोमा जोड़ दिँदै मन्त्री भट्टराईले 152 भन्दा बढ़ी संशोधनको प्रस्ताव आएको र दफावार छलफल गरेर उक्त ऐन ल्याउने अन्तिम चरणमा रहेको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम बागमती प्रादेशिक कार्यालय थानकोटको निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले कार्यालय व्यवस्थित गर्न, चुहावटमा शून्य सहनशीलता अपनाउन र कार्यालयमा सुशासन कायम गर्न निर्देशन दिनुभयो। यसअघि हिजो उहाँले गुहेश्वरी स्थित आयल निगमको हवाई इन्धन डिपो कार्यालय सार्ने ठाउँको अनुगमन गरी काम अघि बढ़ाउन निर्देशन दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ। नेपाली कंग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कंग्रेस पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने बताउनु भएको छ। नेपाली कंग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रजातन्त्र सेनानी संघद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले पार्टीभित्र भएका गल्ती तथा कमजोरीलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताले भरोसा गर्ने ठाउँमा पार्टीलाई पुर्याउने बताउनुभयो। महामन्त्री थापाले पार्टीभित्रको शुद्धिकरणको विषयलाई पनि आफूहरूले गम्भीरतापूर्वक लिएको बताउनुभयो। भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष 2024 मनाइरहँदा चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्नेको संख्यामा वृद्धि भएको छ। महानगरले स्वदेश तथा विदेशमा भ्रमण वर्षको व्यापक प्रचार प्रसार गरेसँगै पर्यटक संख्यामा वृद्धि भएको हो। निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष 2080 र 81 करिब 7,000 वृद्धि भई 3,06,837 पर्यटक निकुञ्ज प्रवेश गरेका छन्। अघिल्लो आर्थिक वर्ष 2079 र 80 यो संख्या 2,79,412 रहेको थियो। निकुञ्जमा आउने पर्यटक मध्ये भरतपुर महानगर हुँदै भित्रिनेको संख्या 27,956 छ। अघिल्लो आर्थिक वर्षमा यो संख्या 23,257 रहेको थियो। वातावरणीय प्रभाव मूल्यांकन तथा टिकाउ र दिगो विकासको अवधारणा अनुसार विकास निर्माणका काम अघि नबढ़दा विपदका घटना बढ़दै गएका छन्। मानवीय लापरवाहीका कारण पनि विपदका घटना वृद्धि हुने गरेका छन् भने विशेष गरी वर्षाको समयमा विपदका घटना बढ़ी हुँदा ठूलो जनधनको क्षति हुने गरेको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
सिद्धार्थ राजमार्ग विस्तारको क्रममा अव्यवस्थित डोजरको प्रयोगले तानसेन छ बर्तुङकी उषा घरतीको मूल घर बगायो। उहाँहरू मध्येकै अन्य 3 घर समेत पहिरोको उच्च जोखिममा परेको छ। उहाँको घर नजिकै रहेको जनप्रिय मावि समेत पहिरोको उच्च जोखिममा परेको छ। उषा घरती र जनप्रिय माविका प्रह हिरा आचार्य।
हाम्रो मूल घर बगायो, अब हाइवे बाटो खन्दाखेरि पहिरोले लगेको, अहिलेसम्म 4 वर्ष भएको, सुरक्षित पाएको छैन। अब रातमा पानी पर्दाखेरि हामी सुत्न डर लाग्छ।
विद्यालय भन्दा मुनिपट्टि रहेका 2 घर पहिरोको निकै जोखिममा छन्, साथसाथै विद्यालय पनि जोखिम अवस्थामा रहने देखियो। भएको छ। बाटो काटिसकेपछि लामो समयसम्म पर्खाल नदिने कारणले गर्दाखेरि यो समस्या आएको छ।
खास गरी सड़क निर्माण तथा अन्य भौतिक संरचना निर्माणमा आधुनिक उपकरणको अनियन्त्रित तथा जथाभावी प्रयोगले जोखिमसँगै ठूलो जनधनको क्षति हुन पुगेको छ। विकासको काम गर्दा वातावरणीय परीक्षण गरेर मात्र काम अगाडि बढाउन सुझाव दिनुहुन्छ भू तथा जलाधार व्यवस्थापन कार्यालय पाल्पाका निमित्त कार्यालय प्रमुख सरोज पोखरेल।
विकास निर्माणको कार्यहरू गर्दै गर्दाखेरि वातावरणीय परीक्षण लगायत वातावरण जोखिमसँग सम्बन्धित कार्यहरू गरेर मात्रै अवलम्बन गर्नुहुन्न। नदी कटान लगायत भूचे जस्ता प्राकृतिक प्रकोपहरू सिर्जना भइरहेको हुँदाखेरि रोकथामको लागि पहलहरू गरेको हुन्छ।
गलत मानवीय क्रियाकलापले पानीका मूल सुक्ने, भौतिक संरचना क्षति पुग्ने, वातावरणमा दीर्घकालीन असर पर्ने गरेको छ। आर्थिक वर्ष 2080-81 पाल्पामा 166 विपदका घटनाबाट 9 जनाको मृत्यु हुँदा 19 जना घाइते भएका छन्। यस आर्थिक वर्षमा सबै खाले विपदका घटनाबाट अनुमानित 5 करोड़ भन्दा बढ़ीको क्षति भएको तथ्याङ्क छ। मनसून जन्य विपद प्रतिकार योजना तयार गरी काम गरेको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी आनन्द काफले।
कतिपय अवस्थामा आम जनताको चाहना अनुसार पालिकाहरूले स्थानीय सड़कहरू बनाउने सन्दर्भमा हामीले डोजरहरूको प्रयोग गर्छौं। यसले पनि एक लेभलमा यो विपदका घटनाहरूको चाहिँ एउटा जोखिम बढ़ाएको अवस्था छ। अहिले हामीले मनसून जन्य विपदको एउटा प्रतिकार योजना तयार गरेर त्यो अनुसार चाहिँ कार्य गरिरहेका छौं।
विकासले सम्भावना र सुविधा मात्र ल्याउँदैन, त्यसको राम्ररी प्रयोग हुन नसक्दा मानव जीवनलाई नै खतरामा पुर्याउँछ भन्ने तथ्यलाई नबिर्सी दिगो विकासको अवधारणा अनुसार अगाडि बढ़ाउन सके मात्र विकासको लागि गरिएको लगानीले उचित प्रतिफल दिन सक्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशमा सरकार विरोधी प्रदर्शन पुनः चर्केपछि आज कम्तीमा 25 जनाको मृत्यु भएको छ। 200 भन्दा बढ़ी मानिस घाइते हुने गरी प्रदर्शनकारी र सुरक्षाकर्मी बीच झडप भएपछि सरकारले अनिश्चितकालीन कर्फ्यू लगाएको छ। त्यहाँका गृह मन्त्रालयका अनुसार सबै प्रमुख शहरहरूका साथै नगरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाम क्षेत्रमा मानिसहरूलाई बाहिर निस्कन रोक लगाइएको छ। प्रदर्शनमा उत्रिएकाहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन्। प्रहरीले प्रदर्शन नियन्त्रण का लागि देशका कयौं स्थानहरूमा अश्रु ग्यास र रबरको गोली चलाएको थियो। सरकार विरूद्ध अवज्ञा आन्दोलनको घोषणा गरेका प्रदर्शनकारी विद्यार्थीहरूले मानिसहरूलाई सरकारलाई कर र पानी, बिजुली लगायतका बिलको पैसा नतिर्न आह्वान गरेका छन्। केही साता अघि कोटा प्रणाली खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरू नै अहिले प्रधानमन्त्रीको राजीनामाको माग सहित सड़कमा उत्रिएका हुन्। प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री शेख हसिनाले प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूलाई आतंकवादीको संज्ञा दिनुभएको बीबीसी बांग्लाले जनाएको छ। भारतको मध्यप्रदेशको राजधानी भोपालमा एक धार्मिक कार्यक्रमका बेला पर्खाल भत्किँदा कम्तीमा 9 बालबालिकाको मृत्यु भएको छ। शाहपुरको हरदौल बाबा मन्दिर नजिकै आज भएको घटनामा 10-15 वर्ष उमेर समूहका 9 बालबालिकाको मृत्यु भएको छ भने कयौं मानिस घाइते भएका छन्। 50 वर्ष पुरानो र जीर्ण घर बर्खायाममा भारी वर्षाका कारण भत्किएको अधिकारीहरूले जनाएका छन्। त्यसैगरी हिजै राज्यको रीवा जिल्लामा एक अर्को घरको पर्खाल भत्किएर 4 बालबालिकाको मृत्यु भएको थियो। 5-7 वर्ष उमेर समूहका ती बालबालिका विद्यालयबाट फर्कदै गर्दा पर्खाल भत्किएको थियो। भारतको उत्तर प्रदेशमा बस र कार ठोकिँदा 7 जनाको मृत्यु भएको छ। उत्तर प्रदेशको आगरा लखनऊ सड़क खण्डमा आज बिहान दुर्घटना भएको हो। चालक निदायका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। बसमा सवार 60 जना मध्ये 4 जना र कारमा सवार एक महिला सहित 3 जनाको मृत्यु भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
मुलुकको प्रमुख व्यापारिक नाका बिरगंज हुँदै आयात गरिने खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा कमी आएको छ। गत आर्थिक वर्षमा बिरगंज नाकाबाट खाना पकाउने ग्यासको आयातमा 4% र हवाई इन्धनको आयातमा 71% कमी भएको छ। आर्थिक वर्ष 2079-80 बिरगंज नाका प्रयोग गरी 33 अर्ब 13 करोड़ बराबरको 2,90,287 मेट्रिक टन खाना पकाउने ग्यास आयात गरिएकोमा गत आर्थिक वर्षमा 30 अर्बको 2,67,48 मेट्रिक टन ग्यास मात्र आयात भएको बीरगंज भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालयको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षमा बीरगंज नाकाबाट 17 अर्ब 31 करोड 5,97,144 किलो लिटर हवाई इन्धन आयात भएकोमा गत आर्थिक वर्षमा 18 अर्ब 21 करोड 1,73,484 किलो लिटर आयात भएको छ। खाना पकाउने ग्यास र हवाई इन्धनको आयातमा संकुचन भए पनि डिजल र पेट्रोलको आयात भने बढ़ेको छ। अघिल्लो आर्थिक वर्ष 2080 को तुलनामा गत आर्थिक वर्षमा डिजल 4% र पेट्रोलको आयात 2% वृद्धि भएको छ। नेपालका लागि आवश्यक 70% इन्धनको आयात वीरगंज नाकाबाट हुने गरेको छ। बाँझो रहेको जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा जुटेका छन्। वर्षौंदेखि बाँझिएका खेतीयोग्य जमिनमा लगाएको फलफूल खेतीबाट पर्याप्त आमदानी हुन थालेपछि कृषकहरू उत्साहित भएर फलफूल खेती गर्न थालेका हुन्। ड्रागन फ्रूटको माग बढेसँगै भोजपुर नगरपालिका 12 टक्सारको पिप्लेमा बाँझो रहेको 100 भन्दा बढी रोपनी जग्गा भाडामा लिई भोजपुर ड्रागन फ्रूट कम्पनीले व्यावसायिक रूपमा खेती गरेको छ। झण्डै 50 रोपनी जग्गामा अहिले ड्रागन फ्रूटको खेती भएको छ। ड्रागन फ्रूटका 8,000 बिरूवा रोपिएको संचालक एक्सन राईले जानकारी दिनुभयो। त्यस्तै टेम्के मयुङ गाउँपालिका 8 सल्लेनीमा 42 रोपनी जग्गामा कृषक शम्भु नेपालले ड्रागन फ्रूट र कागती खेती गर्दै आउनु भएको छ। सिंचाई अभाव बसाई सराई लगायतका कारण बाँझिएका जमिनमा लगाइएको ड्रागन फ्रूट एभोकाडो कागती टिमुर र किवीबाट वार्षिक मनग्य आमदानी कृषकहरूले लिन थालेको स्थानीय कृषक कमल भुजेलले बताउनुभयो। गाउँघरमा रहेका बाँझो जग्गाको सदुपयोग गर्न सकिएमा त्यसले वैदेशिक रोजगारीमा जाने युवाको ध्यान समेत तान्ने स्थानीय इन्द्र थापाले बताउनुभयो। अर्का कृषक हरि गौतमले पछिल्लो समयमा देखिएको कृषकमा फलफूल मुहले बाँझिएका जग्गाको सदुपयोग मात्र नभएर आमदानी समेत वृद्धि भएको बताउनुभयो। बागलुङको निसीखोला गाउँपालिकाको अर्नाकोटमा गालाफुजी जातको स्याउको बिरूवा लगाएको एक वर्षमा नै फल लागेपछि स्याउ खेती गर्ने किसानहरू उत्साहित भएका छन्। अर्नाकोटमा हाल किसानहरू व्यावसायिक स्याउ खेती गर्दै आएका छन्। सामुद्रिक सतहबाट करिब 2,000 मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा 3 वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक स्याउ खेती शुरू भएको थियो। यस वर्ष निसीखोला गाउँपालिकाबाट 50% अनुदानमा 700 बिरूवा लगाइएको अगुवा किसान चेत बहादुर कुँवरले बताउनुभयो। गाउँमा स्याउ उत्पादनको ठूलो सम्भावना देखिएपछि बसाई सर्न लागेका पनि गाउँमै बस्न थालेका छन्। निसीखोला गाउँपालिकाका कृषि प्राविधिक तारा परियारले स्याउ खेतीतर्फ स्थानीय किसानको चासो बढेपछि इटालियन जातको स्याउका बिरूवा जुम्लाबाट ल्याएर वितरण गरिएको जानकारी दिनुभयो। पर्वतमा भर्खरै लगाएको धान बाली ढुसी रोगको कारण नष्ट हुन थालेको छ। धान रोपेको एक महिनामै ढुसी रोगका कारण धानका गाँझहरू मर्दै जान थालेपछि कृषकहरू चिन्तित भएका छन्। जिल्लाको फलेवास नगरपालिकाका सबैजसो वडा कुस्मा नगरपालिका ब्यादी गाउँपालिका मासिला गाउँपालिकामा लगाइएको धान बालीमा जरा कुहिने रोग लागेको फलेवास नगरपालिकाको कृषि शाखा प्रमुख केदार सापकोटाले जानकारी दिनुभयो।
अब खेल समाचार रमेश टमटाबाट।
प्रधानमन्त्री केपी शर्मा ओलीले किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालामा रूपान्तर गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री निवास बालोटारमा आइतबार क्यानका पदाधिकारी पूर्व क्रिकेटर कलाकार लगायत क्रिकेट प्रेमी संघको संयुक्त भेटमा प्रधानमन्त्री ओलीले क्रिकेट खेलाड़ी र यससँग सम्बन्धित पक्षको विकास र विस्तारका विषयमा छलफल गर्नुभएको हो। मन्त्री परिषदको पहिलो बैठकले त्रिवी मैदानलाई 300 दिनमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न रंगशाला बनाउने निर्णय गरेको थियो। श्रीलंकाले काबा वुमेन्स नेशन्स भलिबल लीगमा पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरी स्थित राष्ट्रिय खेलकुद परिषदको राखेपको कभर हलमा आइतबार भएको खेलमा श्रीलंकाले प्रतियोगिताकै कमजोर टोली मालदिवसलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। श्रीलंका यसअघि नेपालसँग 3-0 र इराकसँग 3-2 सेटमा हार बेहोरेको थियो। मालदिवसले भने भारत र इरानसँग समान 3-0 सेटमा पराजय बेहोर्यो। जितसँगै श्रीलंकाले 3 खेलमा 4 अङ्क जोडेको छ। तीनै खेलमा पराजित मालदिव्स अङ्कविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। श्रीलंकाले अन्तिम खेल भारतसँग खेल्नेछ भने मालदिव्सले घरेलु टोली नेपालसँग खेल्ने तय छ। विज्ञान खड्काले ह्याट्रिक गरेको खेलमा न्युरो टीम एनआरटीले विभागीय टोली त्रिभुवन आर्मीमाथि सहज जित हासिल गरेको छ। सातो बाटो स्थित एन्फा मैदानमा आइतबार भएको ललित स्मृति एन्फा यु 18 युथ लीग अन्तर्गतको खेलमा एनआरटीले आर्मीमाथि 4-2 गोलको जित हासिल गरेको हो। एनआरटीको जितमा विज्ञान खड्काले ह्याट्रिक पूरा गर्दा सन्तोष गोबाबाले 1 गोल थपे। यता आर्मीको लागि भुवन कामी र अनुभव पुरीले गरेको गोल सान्त्वना बन्यो। जितसँगै एनआरटीको जारी लीगमा 7 खेलबाट 16 अङ्क रहेको छ। पराजित आर्मी समान खेलबाट 4 अङ्कसहित 10 स्थानमा रहेको छ। नेपाल क्रिकेट संघ क्यानले आईसीसी विश्वकप लीग 2 अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानाडामा हुने त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षणमा सहभागी हुने नेपाली खेलाड़ीको नाम घोषणा गरेको छ। क्यानले आइतबार घरेलु टोलीसँग नेपाल र ओमन बीच हुने सिरिजका लागि 22 खेलाड़ीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। यसअघि आईसीसी टी20 विश्वकपमा सहभागी भएका प्रतीक जीशी र अविनाश बोहरा बन्द प्रशिक्षणमा परेका छैनन्। देव खनाल, भीम सार्की, आरिफ शेख, रिजन ढकाल, सूर्य तामाङ, बसी अहमद, आकाश चन्द्र, अर्जुन साउतलाई टोलीमा बोलाइएको छ। नेपालले लिग टूको दोस्रो सिजन खेल्न लागेको हो। यसअघि नेपालले घरेलु मैदानमा नेदरल्याण्ड र नामिबिया विरूद्धको सिरिज खेलेको थियो। नेपालले एक खेल जितेको थियो भने तीनमा पराजय बेहोरेको थियो।
माफ गर्नुहोला, खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, काठमाण्डौको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, पोखराको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 10.7 मिलीमिटर, वीरेन्द्रनगरको अधिकतम 33.6 डिग्री सेल्सियस, न्यूनतम 24.8 डिग्री सेल्सियस, वर्षा 1.1 मिलीमिटर र दिपायलको अधिकतम 35.2 डिग्री सेल्सियस, न्यूनतम 25.8 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा प्रमुख समाचार पुनः एक पटक। मुलुक र जनताको आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कंग्रेस प्रदेश संसदीय दलका नेता कमल बहादुर शाह नियुक्त। कर्णाली प्रदेशमा नेपाली कंग्रेसका चार मन्त्री नियुक्त भएसँगै सरकारलाई पूर्णता। र बंगलादेशमा पुनः सरकार विरोधी प्रदर्शन शुरू, कम्तीमा 25 जनाको मृत्यु। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।